اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اللہم صلی اللہ سیدنا محمد وعلا علی سیدنا محمد بیدد کل ذراتی میات الفاظ فمرتین. سورہ نساء آیت نمبر 12.
وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ إِن لَمْ يَكُنْ لَهُنَّ وَلَدٌ فَإِنْ كَانَ لَهُنَّ وَلَدٌ فَلَكُمُ الرُّبُعُ مِمَّا تَرَكُوا مِنْ بَعْدِ وَصِيَّةٍ يُوصِينَ بِهَا أَوْ دَيْنٍ وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ إِنْ لَمْ يَكُنْ لَكُمْ وَلَدٌ فإن كان لكم ولد فلهن الثمن مما تركتم من بعد وصية توصون بها أو دين وإن كان رجل يورث كلالة أو امرأة وله أخ أو أخت فلكل واحد منهما السدس فإن كانوا أكثر من ذلك فهم شركاء في الثلث من بعد وصية يوصى بها أو دين غير مضار وصية من الله والله عليم حليم.
اور تمہاری بیویاں جو چھوڑ جائیں اس میں سے تمہیں آدھا ہے اگر ان کی اولاد نہ ہو، پھر اگر ان کی اولاد ہو تو ان کے ترکے میں سے تمہیں چوتھائی ہے جو وصیت وہ کر گئیں اور دین نکال کر، اور تمہارے ترکے میں عورتوں کا چوتھائی ہے اگر تمہارے اولاد نہ ہو، پھر اگر تمہارے اولاد ہو تو ان کا تمہارے ترکے میں سے آٹھواں جو وصیت تم کر جاؤ اور دین نکال کر، اور اگر کسی ایسے مرد یا عورت کا ترکہ بٹتا ہو جس نے ماں باپ اولاد کچھ نہ چھوڑے اور ماں کی طرف سے اس کا بھائی یا بہن ہے تو ان میں سے ہر ایک کو چھٹا، پھر اگر وہ بہن بھائی ایک سے زیادہ ہوں تو سب تہائی میں شریک ہیں میت کی وصیت اور دین نکال کر جس میں اس نے نقصان نہ پہنچایا ہو. یہ اللہ کا ارشاد ہے اور اللہ علم والا ہے.
سمجھ میں آ گئی ہوگی. اب اس میں نقطہ کیا چیز ہے وہ دیکھنا ہے. یہ تو حصے ہیں جو اللہ تعالیٰ نے مقرر کر دیے. تو اللہ کہہ رہا ہے کہ آخری جو ہے غیر مدار، اللہ کہتا ہے کسی کو تکلیف نہیں پہنچانے. وصیت من اللہ، یہ اللہ کی وصیت ہے، یعنی ایک اللہ نے یہ حصے مقرر کیے ہیں اور اس کو ہر حالت میں اسی طریقے سے دینا ہوگا. واللہ علیم حلیم، اللہ جانتا ہے، حلیم ہے مطلب بدوار، یعنی اگر تم دے دو گے تو تمہیں فائدہ ہے، اگر نہیں دو گے تو، اگر تمہیں اللہ سزا ابھی نہیں دے رہا تو لیکن پکڑے گا تو ضرور. یہ ہے. آگے چلتے ہیں.
تِلْكَ حُدُودُ اللَّهِ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَذَلِكَ الْفَوْزُ الْعَظِيمُ.
یہ اللہ کی حدیں ہیں اور جو حکم مانے اللہ اور اللہ کے رسول کا اللہ اسے باغوں میں لے جائے گا جن کے نیچے نہریں رواں، ہمیشہ ان میں رہیں گے اور یہی ہے بڑی کامیابی.
اچھا، اب یہ ہے اصل آیت. اللہ کہتا ہے تل کا حدود اللہ، یہ اللہ تعالیٰ کی حدیں ہیں، یعنی اللہ تعالیٰ نے یہ مقرر کر دیا ہے، اس سے کوئی بھی تجاوز نہیں کر سکتا، انکار بھی نہیں کر سکتا اور تجاوز بھی نہیں کر سکتا. ومن یطیع اللہ، جس نے اطاعت کی اللہ و رسول ہو رسول کی، یدخلہ جنات تجری من تحت الانہار خالدین فیہا، वो उन जन्नतों में रहेगा जिसके नीचे नहरें बहती हैं हमेशा। वज़ालिकल फौज़ुल अज़ीम, ये सबसे बड़ी कामयाबी है। अब ये जुमला आप लोगों ने अक्सर देखा होगा कि जन्नतों में रहेंगे। अब हर एक जिस आयत के साथ ये आयत आएगी तो उसके ही दायरे में है ये। जैसे अब इसमें हुदूद अल्लाह ताला ने तरके की जो हुदूद की हैं उसको मानना है हर हालत में, और जो उसके मुताबिक इंसाफ करेगा और तरका वारिसों में तकसीम करेगा जो अल्लाह ताला ने हुक्म दिया है, तो इसका मतलब यह है कि उसने अल्लाह और रसूल का कहना माना, वो जन्नतों में रहेगा और हमेशा रहेगा। और यही सबसे बड़ी कामयाबी है। और हम कौन सी कामयाबी समझते हैं? दुनिया की। हालांकि असल कामयाबी ये है, दीन इस्लाम को अपने ऊपर नाफिस करना, अपने हर एक अमल में नाफिस करना, यानी उसके मुताबिक अपनी सुबह से शाम तक और तमाम ज़िंदगी उसी के दायरे में अगर हम गुजारेंगे इताअत रसूल इताअत अल्लाह में, तो ये सबसे बड़ी कामयाबी है। दुनिया के माल दौलत बंगले कोठियाँ ये कुछ कामयाबी नहीं है, कामयाबी असल ये है। अब ऐसे लोग अगर गरीब भी हैं, कुछ भी उनके पास नहीं है, लेकिन फिर भी वो अपने ज़िंदगी का पूरा लाए अमल यानी सुबह से शाम तक और ज़िंदगी पैदाइश से मौत तक अल्लाह और रसूल के हुक्म के मुताबिक ज़िंदगी गुजार रहे तो वो जन्नत में रहेंगे, ये सबसे बड़ी कामयाबी है। और जो दूसरी आयत में अल्लाह ताला फरमाता है
وَمَن يَعْصِ اللَّهَ وَرَسُولَهُ وَيَتَعَدَّ حُدُودَهُ يُدْخِلْهُ نَارًا خَالِدًا فِيهَا وَلَهُ عَذَابٌ مُهِينٌ
اور جو اللہ اور اس کے رسول کی نافرمانی کرے اور اس کی کل حدوں سے بڑھ جائے اللہ اسے آگ میں داخل کرے گا جس میں ہمیشہ رہے گا اور اس کے لیے خاری کا عذاب ہے۔
अब वमई ये असिल्लाह, जिसने व रसूल जिसने नाफरमानी की अल्लाह और रसूल की, ये व यतअद्दा हुदूदहू युदखिलहु नारन, और ज्यादती की अल्लाह के हुदूद की नाफरमानी की तो अल्लाह कह रहा है मैं उसको दोजख में डालूँगा, आग में डालूँगा। खालिदन फीहा वलहुम अज़ाबुन मुहीन, हमेशा उसमें रहेगा और ये इंतहाई जलील अजाब है। अच्छा, अब इसकी आयत के उसमें अगर हम इस वक्त हम मुसलमान अपनी हालत देखें ना, तो हम सब दोज़ख में जाने वाले, कोई भी नहीं बचेगा। यानी अल्लाह ताला साफ साफ कह रहा है कि तुम्हें अपनी ज़िंदगी अल्लाह और रसूल के हुक्म के मुताबिक गुजारनी है, उसके उससे बाहर नहीं निकलना। यानी इसका मतलब दूसरा मतलब यह है कि अपनी मर्ज़ी छोड़नी है, सिर्फ अल्लाह और रसूल की मर्ज़ी लेनी है हर शोबे में, हर शोबे ज़िंदगी में। देखें अल्लाह ताला खोल खोल के बयान कर रहा है कि जिसने अल्लाह और रसूल की नाफरमानी की और उसने अल्लाह की हुदूद को पामाल किया यानी उसको नहीं माना, तो अल्लाह कह रहा है मैं उसे आग में दाखिल करूँगा। अब इस वक्त हम मुसलमान जो है तो हम सब क्या आग में जाने के काबिल नहीं हैं? यानी हम जो कुछ कर रहे हैं आग में जाने की तैयारी कर रहे हैं। इसको दूसरे अल्फाज में हम कहेंगे, अगर मैं अल्लाह और रसूल की नाफरमानी में ज़िंदगी गुजार रही हूँ तो मैं आग में जाने की तैयारी कर रही हूँ, मैं जन्नत में जाने की। वो जो नमाज रोज़े वो तो ज़ाया गए, सब बिल्कुल ज़ाया गए। तो अब इस हमें अपने ऊपर सोचना है, अब हम जुल्म कर रहे हैं अपने ऊपर, हम मुसलमान हर एक को इनफरादी तौर पे सोचना है, इसलिए कि इस वक्त तो माशरा बहुत ही ख़राब है, तो हम दूसरों को देखेंगे तो तबाह हो जाएंगे। तो हमें अपने ऊपर गौर फिक्र करने हैं कि हमारी ज़िंदगी सुबह से शाम तक और मरते दम तक क्या हम अल्लाह और रसूल के हुक्म के मुताबिक ज़िंदगी गुजार रहे हैं, क्या हमने अल्लाह को अपना मकसद ज़िंदगी बना लिया है, क्या हम अपने रोज़मर्रा के काम अल्लाह और रसूल की हुक्म के मुताबिक कर रहे हैं। अगर नहीं कर रहे और उसके ख़िलाफ़ कर रहे हैं तो इसका मतलब ये हम दोज़ख में जाने की तैयारी कर रहे हैं और उसमें हमेशा रहेंगे। और जलील मुहीन, अल्लाह कहता है ख्वारी, यानी दोज़ख में कोई खुशी से तो नहीं जाएगा, हमेशा दोज़ख में जलेगा। तो उसमें अबलियाँ, अल्लाह ताला ने यह नहीं कहा कि मुसलमान नहीं जाएगा, ये नहीं कहा, अल्लाह ताला आम इंसान हर एक से कह रहा है कि तुम अल्लाह तुम अपनी जिंदगी, मैंने तुम्हें अपने लिए पैदा किया है, तुम्हें मैंने, और फिर पैदा करने के बाद मैंने तुम्हें खुला नहीं छोड़ दिया, मैंने तुम्हें कहा था कि हिदायत मेरी तरफ से आएगी, तो मेरी तरफ से हिदायत आई है कुरान की शक्ल में, और नमूना आया रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम। अगर मैं उस रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को और इस हिदायत को नहीं ले रही, तो मैं उसके खिलाफ जो भी काम कर रही हूँ अपनी ज़िंदगी, तो मैं दोज़ख में जाने की तैयारी कर रही हूँ, हमेशा उसमें रहूँगी। तो हमें अपने ऊपर ज़रा गौर फिक्र करना चाहिए कि हम लोग क्या कर रहे हैं। आगे अल्लाह ताला फरमाता है,
واللاتي يأتين الفاحشة من نسائكم فاستشهدوا عليهن أربعة منكم فإن شهدوا فأمسكوهن في البيوت حتى يتوفى فَهُنَّ الْمَوْتُ أَوْ يَجْعَلَ اللَّهُ لَهُنَّ سَبِيلًا
اور تمہاری عورتوں میں جو بدکاری کریں ان پر خاص اپنے میں کے چار مردوں کی گواہی لو، پھر اگر وہ گواہی دے دیں تو ان عورتوں کو گھر میں بند رکھو یہاں تک کہ انہیں موت اٹھا لے یا اللہ ان کی کچھ راہ نکالے۔
اچھا، اب اللہ گیا عورتوں کے بارے میں، اللہ کہتا ہے وَلَّتِي يَأْتِينَ الْفَاحِشَةَ من نسائكم فاستشهدوا عليهن اربعة منكم، اگر تمہاری عورت فاحش، فاحش کا مطلب یہ ہے کہ گناہ کی طرف، یعنی اپنے شوہر کے ہوتے ہوئے وہ کہیں کسی اور سے اس کے تعلقات ہیں، بے حیائی اور تعلقات ہیں اللہ تعالیٰ، اور تو اس کے لیے، اور تم نے اس پہ، تم اس پہ الزام، شوہر اس پہ الزام لگا رہا ہے، تو اللہ تعالیٰ کہتا ہے کہ چار گواہ چاہئیں، یا ایک لڑکی بھی ہے کوئی اور کسی نے اس کو دیکھ لیا ہے، تو اس کی خالی دیکھنے سے بات نہیں بنے گی، بلکہ چار گواہ لاؤ گے تو بات بنے گی۔ اور اگر چار گواہ فائن شہید شہیدو فام سے کہنا بیو فل بیوت حتی یتوفا فہن الموت او یج اللہ لہن سبیلا، اور اگر گواہ چار مل جائے تو ان کو اللہ کہتا ہے کہ ان کو گھر میں بند کر دو، یعنی عمر قید کی سزا دے دو اب ان کو، یہاں تک کہ ان کو موت آ جائے یا اللہ تعالیٰ کوئی دوسرا راستہ نکال دے۔ اب یہ پہلا حکم ہے اس عورت کے بارے میں جو فاحشہ ہے، تو اب اللہ تعالیٰ، اور ہم تو ہم لوگوں میں کیا ہے کہ شوہر نے کاروکاری کے اس میں کر کے الزام لگا کے اس کو مار دیا، پٹھانوں میں بھی یہی ہے کہ چار گواہ تو مشکل ہیں، ایسی فحاشہ عورت کے لیے چار گواہ بہت مشکل ہیں، تو جب چار گواہ نہیں ہیں تو آپ اس کو کیسے سزا دے سکتے ہیں، آپ کو اس کو چار گواہ لانے ہوں گے۔ لیکن ہم لوگوں کے دیکھ لیں کہ شوہر نے اگر اس سے چھٹکارا حاصل کرنے آئے، کوئی الزام لگا دیں گے یا کوئی اور کر لیں گے، اور پٹھانوں میں تو سیدھی گولی، کسی سے سنا سیدھی گولی ماریں گے، تو یہ اللہ تعالیٰ نے حکم نہیں دیا، اس یہ ظلم کا اللہ تعالیٰ نے حکم نہیں دیا۔ یہاں اللہ تعالیٰ نے یہ نہیں کہا کہ ان کو اس کو قتل کر دو، اللہ کہہ رہا ہے اس کو گھروں میں بند کر دو، یا تو وہ یعنی گھروں میں مطلب جیل خانے کہہ دیں، یا ایک کمرے میں کہہ دیں، یا گھر کے کسی کونے میں ان سے کوئی تعلق نہ ہو، یا تو ان کو موت فیصلہ کر دے، یا اللہ تعالیٰ دوسرا راستہ نکال دے۔ اب دوسرا حکم پھر آئے گا، اللہ تعالیٰ دے گا، پھر اللہ تعالیٰ کہتا ہے
وَالَّذَانِ يَأْتِيَانِهَا مِنْكُمْ فَآذُوهُمَا فَإِن تَابَا وَأَصْلَحَا فَأَعْرِضُوا عَنْهُمَا ان اللہ کان توابا رحیما۔
اور تم میں جو مرد عورت ایسا کام کریں ان کو ایذا دو، پھر اگر وہ توبہ کر لیں اور نیک ہو جائیں تو ان کا پیچھا چھوڑ دو، بے شک اللہ بڑا توبہ قبول کرنے والا مہربان ہے۔
اب والذان یاتیان منکم او فاعذوهما، اللہ کہتا ہے تم میں سے جو عورت و مرد ایسا کرے، بے حیائی کرے، فحاشی کے مرتکب ہوں، تو اللہ کہتا ہے ان کو ईज़ा दो, यानी उनको तकलीफ पहुंचाओ। लेकिन फ़ैन ताबु वासलहु फ़ारिदु अनहुमा, लेकिन अगर वो माफ़ कर माफ़ी मांगे और अपने इसलाह करें तो उनका पीछा छोड़ दो, यानी उनको फिर कुछ मत कहो, क्योंकि अल्लाह ताला गफूर रहीम है, तो तुम भी रहम करो। इन्नल्लाह काना तवाब रहीमा, अल्लाह ताला बड़ा तौबा कबूल करने वाला है। रब्बना आतिना फिद्दुनिया हसनतन वफिल आखिरति हसनतन वक़िना अज़ाबन्नार।